यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। महाशिवरात्रि पर्व आज भगवान शिवको पूजा आराधना गरी मनाइँदै सेना दिवसको अवसरमा सैनिक मंच टुँडी खेलमा विशेष समारोहको आयोजना। सैनिकद्वारा विभिन्न कला कौशल प्रदर्शन। पार्टीमा गल्ती र कमी कमजोरी गर्नेहरूलाई कार्यवाही गर्नुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड। र दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट आज थप एकजनाको मृत्यु। हालसम्म 160 जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि। महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान शिवको पूजा आराधना गरी देशभर मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्दछन्। व्रतमध्ये सर्वोत्तम कहलिएको शिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढ़ाउने गर्दछन्। यसैबीच आज काठमाडौँ उपत्यकाको पशुपतिनाथसँगै गोकर्णेश्वर, डोलेश्वर र अछामको वैद्यनाथ, सुर्खेतको लाटीकोइली, खोटाङको हलेसी महादेव लगायत शिवालयहरूमा भक्तजनहरूको बिहानैदेखि भीड़ लागेको छ। पशुपतिनाथको दर्शनका लागि भारत लगायत अन्य मुलुकबाट समेत भक्तजनहरू आउने गर्दछन्। शिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन एवं पूजा अर्चना गर्नुभएको छ। त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ पुगेर पूजा अर्चना गर्नुभएको छ। पशुपति क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी दिन पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडा अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँसँग हामी कुराकानी गर्दैछौ। निर्देशकज्यू,
हजुर,
अहिले पाशुपत क्षेत्रको माहौल के कस्तो छ? दर्शनका लागि भक्तजनहरू आउने क्रम कस्तो छ अहिले?
अहिले विशेष गरी पानी परिरहेको छ र भक्तहरू जति दिउँसो लाइनमा हुनुहुन्थ्यो, बिच हाम्रो आधा घण्टा जति हामीले राष्ट्रपतिज्यूको सवारी हुँदाखेरि, उपराष्ट्रपति सवारी हुँदाखेरि रोकेका थियौँ। त्यो रोकिएको लाइन कन्टिन्यू भइरहेको छ र पानीमा भिजिएरै भए पनि दर्शनार्थीहरू क्रमशः श्रीको दर्शनका लागि भित्र प्रवेश गरिरहनु भएको अवस्था छ।
आज कति जति भक्तजनले पशुपतिनाथको दर्शन गरेको अनुमान छ?
हाम्रो अनुमानमा 7 लाख प्लस भक्तहरू अहिलेसम्म श्रीको दर्शनको लागि आइसक्नु भएको छ। हामीले अनुमान गरेका छौँ 10 लाख हुनुहुन्छ होला भन्ने सोचेका छौँ। 10 लाख सायद पुग्नुहुन्छ होला। हाम्रो टेलिभिजनमा पनि 10 लाख प्रयोग हुन्छ। विशेष पूजाका निमित्त आउनुहुनेहरूलाई, रात्रि पूजाका निमित्त आउनेहरूलाई पनि पाउन गर्दाखेरि अनि हाम्रो टार्गेट अनुसार पुग्न सक्छौँ जस्तो देखिन्छ।
अहिले त उपत्यकामा पानी पनि परिरहेको छ, कसरी पूजा गर्ने पूजा आजाको व्यवस्था मिलाइएको छ?
अनि यो मन्दिरभित्र हुने विशेष पूजाको क्रम हो। यो रात्रिकालीन पूजा हुने भएको हुनाले रात्रि पूजा विशेष पूजा हुन्छ। त्यसका निमित्त अग्रिम रूपमा बुकिङ गर्नुभएका भक्तहरूको लागि रात्रिकालीन पूजा आज महाशिवरात्रि पर्व भएको हुनाले रात्रिकालीन पूजाको व्यवस्था पनि गरिएको छ। रात्रिकालीन पूजा व्यवस्थामा जति भक्तहरूले दान देखाउनु भएको छ, उहाँहरू सहित उहाँहरूका परिवारहरू पनि दर्शन गर्न आउनुहुने भएको हुनाले त्यो संख्या हाम्रो दर्शनार्थीकै रूपमा काउन्ट हुने भएको हुनाले मैले यहाँहरूलाई बताएँ।
हुन्छ, जानकारीका लागि यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडा। अहिलेको पाशुपत क्षेत्रको माहौलका सम्बन्धमा रेडियो नेपाललाई जानकारी दिनुहुँदै अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज नेपाली सेनाद्वारा सैनिक मंच टुँडी खेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो। राष्ट्रपति भण्डारीबाट टुँडी खेलस्थित सैनिक स्मारकमा पुष्पहार चढ़ाई श्रद्धांजलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ। नेपाली सेनाले 2047 सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित सिपाही 2076 नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै फ्री फल जम्पमा प्रथम हुने हुद्दा लक्ष्मण बजगाई र दोस्रो हुने जमदार राम बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हा, उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल सहित मन्त्रीगण, सांसद, संवैधानिक निकायका पदाधिकारी लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। समारोहमा नेपाल भ्रमणमा रहनुभएका बेलायती सेनाध्यक्ष मार्क कार्टन स्मिथ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारे अध्ययन गर्न सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। आज बालवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइएको कार्यदलका संयोजक झलनाथ खनालले जानकारी दिनुभयो। आज सीमादरबारमा बसेको कार्यदलको बैठकले सुझाव सहित तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको हो।
एमसीसीको आइपीएससँगका सम्बन्धहरूको बारेमा हामीले अध्ययन गर्यौं। यो अत्यन्त मेहनतपूर्वक हामीले अध्ययन गर्यौं। चार पाँचवटा बैठकहरू हामीले कार्यदलका राख्यौं। गहन रूपले सम्पूर्ण दस्तावेजहरू तयार गरेर हामीले अध्ययन गर्यौं। त्यो अध्ययनबाट हामी धेरै गम्भीर भएर एउटा निष्कर्षमा पुगेका छौँ। हामीले 57 पृष्ठको दस्तावेज तयार पार्यौँ र त्यो प्रतिवेदन आज दुई अध्यक्षलाई हामीले बुझाएका छौँ। अब यो अध्ययन, यो प्रतिवेदन दुईटा अध्यक्षहरूले अध्ययन गरेर दुई तिन दिन लगाएर उहाँले अध्ययन गर्नुहुन्छ। त्यो अध्ययन गरिसकेपछि मात्रै हामी यसका अन्तर्वस्तुहरूको बारेमा प्रेसलाई बताउँछौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनु भएको छ। इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज काठमाडौँमा आयोजित चौथो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको गौरवपूर्ण इतिहास र वीरताको योगदानको कदर गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने कालु पाण्डे साहसी, दूरदर्शी र प्रेरणादायी व्यक्ति भएको धारणा राख्नुभयो। प्रधानमन्त्री ओलीले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टी आदर्शबाट विचलनतर्फ उन्मुख हुने संकेत देखिन थालेको बताउनु भएको छ। नारायण विलास जोशी स्मृति प्रतिष्ठानद्वारा आज भक्तपुरको नयाँ थिमीमा आयोजित भवन शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले कतिपय संस्कार, संस्कृति, विचार र प्रवृत्तिका कारण नेकपामा आदर्शबाट विचलन हुने संकेत र लक्षण देखिन थालेको बताउनुभयो।
कम्युनिस्ट पार्टीहरू सत्तामा नहुँदा, आन्दोलनमा हुँदा, क्रान्तिमा हुँदा निकै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, जनता जहाँ बस्छन् त्यही, जे खान्छन् त्यही, जसरी काम गर्छन् त्यसरी नै काम गरेर जनताको मन जित्न चाहिँ सक्ने र नभएको सत्ता चाहिँ प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टीले। तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरू विश्व इतिहासमा पनि छन् र नेपालको इतिहासमा पनि त्यसका संकेतहरू, लक्षणहरू देखिने गरेका छन्।
अध्यक्ष प्रचण्डले कम्युनिष्टहरू शासनमा पुगेपछि जनताबाट टाढिन खोज्न नहुने भन्नुहुँदै पार्टीमा गल्ती र कमी कमजोरी गर्नेलाई कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले राजनीतिक स्थायित्वको लागि दुई पार्टी एक भएको र त्यसलाई जनताले समेत अनुमोदन गरेको बताउनुहुँदै यसलाई सुदृढ़ गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकारले जनअपेक्षा अनुसार विकास र समृद्धिको सपना पूरा गर्न नसके दुर्भाग्य हुने बताउनुहुँदै अहिले काम गरेर नतिजा देखाउने समय भएको बताउनुभयो। नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाशरण महतले 70 करोड़ कमिशन प्रकरणको स्वतन्त्र र निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले 70 करोड़ कमिशन प्रकरणमा सम्बन्धित मन्त्रीले राजीनामा दिएर मात्र नपुग्ने भन्दै स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो। मेलम्ची खानेपानी आयोजनाले भौगोलिक सूचना प्रणाली जीआईएस संचालनमा ल्याएको छ। प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमीनबाट कति गहिराईमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरू निकायलाई जानकारी गराउनका लागि पनि यो प्रणाली शुरू गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। सड़क निर्माणका क्रममा वा कुनै संरचनाका लागि सड़क भत्काउँदा खानेपानीको पाइप फुट्ने समस्या बसिनी दोहोरिरहेकाले त्यो रोक्नका लागि यो प्रणाली महत्वपूर्ण हुने आयोजनाका निर्देशक भोज विक्रम थापाले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई प्राविधिक चित्रबहादुर केसीलाई 2,00,000 रूपियाँ घुससहित पक्राउ गरेको छ। आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आरोपित केसीलाई घुस रकमसहित पक्राउ गरी आज सार्वजनिक गरिएको अख्तियारले जनाएको छ। प्राविधिक केसीले झुलुङ्गे पुल निर्माणपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेको कुल 144 मेगावाट क्षमताको काली गण्डकी ए जल विद्युत आयोजना मर्मतका लागि सोमबारसम्म बन्द गरिने भएको छ। विद्युत गृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि गए राति 11 बजेदेखि विद्युत उत्पादन बन्द गरी मर्मत शुरू गरिएको प्राधिकरणले जनाएको छ। नदीमा पानी घटेका कारण हाल दैनिक औसत 58 मेगावाट विद्युत उत्पादन गरिरहेको अर्धजलाशयुक्त आयोजना हरेक वर्ष मर्मतका लागि बन्द गरिँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। कैलाली र कञ्चनपुर जिल्लाको नेपाल भारत सीमा व्यवस्थित गर्ने उद्देश्य अनुरूप दुवै देशका संयुक्त टोलीले सीमा सर्वेक्षणको काम अघि बढ़ाएका छन्। टोलीले सीमा क्षेत्रमा बसोबास गर्दै दुवै देशका नागरिक र जमीनको तथ्याङ्क संकलन सीमा स्तम्भ मर्मत लगायतका कार्य गरिरहेको छ। कैलालीको धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
नेपाल र भारत दुवै देश सर्वे टोली खटिएको सीमा सर्वेक्षण अन्तर्गत कैलालीको खक्रौला सिमानाका पिलर नम्बर 700 कञ्चनपुर बरमदेवको पिलर नम्बर 811 भित्र पर्ने जमीन बस्तीको तथ्याङ्क संकलन सीमा स्तम्भको पूर्वीक्षण जीर्ण सीमा स्तम्भ मर्मसम्भार हराएका तथा नदीले बगाएका सीमा स्तम्भ निर्माण गर्ने काम भइरहेको छ। नेपाल भारत सीमा सर्वेक्षण 4 टोलीका प्रमुख जनक बहादुर भण्डारी।
इन्डिया र नेपालको संयुक्त टिम भएर मर्मत गर्छ। नेपालले 2 नम्बर गर्छ, होइन, मर्मत सम्भार पनि इन्डियाले 2 नम्बर गर्छ।
सीमा सर्वेक्षणका क्रममा बस्ती भएको केही क्षेत्रमा सीमा विवाद देखिएको छ। स्थानीय प्रशासनले विवाद देखिएका ती स्थानमा स्थानीयवासीलाई सहमतिमा ल्याएर समाधान खोजिने जनाएको छ। नेपाल भारत सीमा फिल्ड सर्वे टोलीका संयोजक एवं कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहरा।
जहाँ विवाद त्यहाँका लोकल पिपुलहरूलाई त्यहाँको चाहिँ कन्भिन्स गरेर होइन समाधान गर्ने हिसाबले चाहिँ अगाडि बढ्दै जान्छ।
सीमावर्ती भारतीय चम्पावत जिल्लाका डीएम एसएन पाण्डे सीमा सर्वेक्षणलाई समयमै सम्पन्न गर्ने दायित्व बमोजिम संयुक्त टोली काममा खटिएको बताउनुहुन्छ।
सर्वे गर्ने का है और हम लोगों का जो दायित्व है कि इनको कार्य को जो है सुगमता से सम्पन्न कराएं और कहीं पर प्रॉब्लम आएगी तो हम आपस में टच में रहेंगे एक दूसरे के।
कैलाली र कञ्चनपुरमा जंगे तथा सहायक गरी 659 पिलर रहेकोमा हालसम्म सीमा सर्वेक्षण कार्य अन्तर्गत नेपाल भारत दुवै पक्षबाट 101 पिलरको मर्मत सम्भार तथा 31 नयाँ पिलर निर्माण कार्य पूरा भएको टोलीले जनाएको छ। जगत साउथ रेड नेपाल धनगढ़ी।
रेडियो नेपालबाट साँझ 7 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाजुराको त्रिवेणी नगरपालिका ओडा नम्बर 9 पैमा स्थित साउ टोलमा चट्याङ लागेर 2 घाइते भएका छन्। चट्याङ लाग्दा 21 सञ्जा साउद र 6 आकृति साउद घाइते भएको र उनीहरूलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यसै गरी दैलेखको नारायण नगरपालिका एक पुरानो बजारमा चट्याङ लाग्दा 49 लुरी सार्की र दैलेखकै गुराँस गाउँपालिका 8 लालीकाँडामा पनि चट्याङ लागेर 18 सपना खड्का घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गए रातीदेखि मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली जिल्लामा हिमपात भएको छ। बझाङ बाजुरा र अछामका उच्च लेकाली क्षेत्रमा आज बिहानदेखि फेरि हिमपात शुरू भएपछि जनजीवन प्रभावित भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। यस्तै कर्णाली प्रदेशका हुम्ला जुम्ला मुगु कालीकोटमा हिमपात हुँदा चिसो बढ़ेको छ। हिमपातपछि चिसो बढ़दा रुगाखोकीका बिरामी बढ़ेका जुम्लाको पाण्डव गुफा स्वास्थ्य चौकीका अयव नेत्रबहादुर खत्रीले जानकारी दिनुभयो। यस्तै हुम्लाको सिमकोट नामखा खारपुनाथ गाउँपालिकामा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा पानी परिरहेको सर्केगाड गाउँपालिका दुईका कालीबहादुर महताराले जानकारी दिनुभयो। हिमपातका कारण बाँकेको नेपालगंज र सुर्खेतबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान समेत प्रभावित भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित वर्षाको साथै पश्चिमी उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। भोलि देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थान र पश्चिमी पहाड़का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागलुङको बलेवा विमानस्थलको धावन मार्ग कालोपत्र गर्न थालिएको छ। बागलुङ नगरपालिका 14 नारायण स्थानमा रहेको बलेवा विमानस्थलको 700 मिटर लम्बाई र 23 मिटर चौडाई कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिका 14 वडा अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिनुभयो। कालोपत्र गर्न संघीय सरकारले 7 करोड़ रूपियाँ छुट्याएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो। युवतीलाई आर्थिक प्रलोभन देखाई यौन धन्दा चलाएको आरोपमा झापाको मेचीनगरबाट प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर 5 घर भई हाल झापाको मेचीनगर 7 बस्ने तुलसी कट्टेल, मेचीनगर 7 का हरि भन्ने शिवप्रसाद घिमिरे र मेचीनगर 6 का सूर्य भन्ने श्यामप्रसाद शिवाकोटी रहेको प्रहरीले जनाएको छ। पीड़ित दुई युवतीहरूलाई भने उद्धार गरी घर पठाइएको इलाका प्रहरी कार्यालय काकड़ भिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो। नेपालकै प्रमुख दुई पर्यटकीय गन्तव्य पोखरा र लुम्बिनी बीचमा रहेको पाल्पाको तानसेन नगरपालिकाले नेपाल भ्रमण वर्ष 2020 सफल पार्न विभिन्न योजनाहरू बनाइरहेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
सरकारी तथा निजी क्षेत्रबाट भ्रमण वर्षलाई सफल पार्न आफ्नै ढंगबाट अगाडि बढेका छन्। पर्यटकलाई राम्रो आतिथ्यता, पारिवारिक वातावरण र विशेष छुटको व्यवस्था यहाँका होटल व्यवसायीले गरेका छन्। होटल व्यवसायी अमन श्रेष्ठ:
भिजिट 2020 को लागि लक्षित गरेर मेरो होटल व्यवसायमा पर्यटकको लागि 10% छुट, कोठाहरू राम्रो बनाइरहेको छु। मैले पाल्पाको बारेमा इन्फर्मेसन पनि दिने गरेका छु।
बढी भन्दा बढी पर्यटक यस भ्रमण वर्षका बेला भित्राउन यहाँका उद्योगी पर्यटन व्यवसायी समेत योजनाबद्ध ढंगबाट लागिरहेका छन्। पर्यटकलाई लक्षित गरी खुलेका यहाँका होटलहरूमा अरबौं लगानी भइसकेको छ। पर्यटक सूचना केन्द्र खोल्ने र पर्यटकको डाटा राख्ने काम उद्योग वाणिज्यले गर्ने बताउनुहुन्छ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन।
पर्यटक सूचना केन्द्र खोल्नुपर्छ, हामी आफ्नै हिसाबले पनि खोल्ने विचार गरिरहेका छौँ। बस पार्कमा एउटा आवश्यक छ, किनभने आएका पर्यटकहरू अलमल्ल छ। तानसेनमा अझ पनि कतिवटा पर्यटक आएर कति गयो भन्ने त्यो डाटा पनि छैन।
तानसेनमा पर्यटकलाई लक्षित गरी बस पार्क र नारायण स्थानमा डिस्प्ले राखिएको छ। यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वान डे वान इभेन्ट कार्यक्रम नगरपालिकाले चलाएको छ। विभिन्न ब्रोसर, पम्पलेट र मीडिया मार्फत तानसेनका पर्यटक स्थलको बारेमा जानकारी गराउने नगरपालिकाले जनाएको छ। सुनौलीदेखि तानसेनसम्म पर्यटकलाई लक्षित गरी प्रत्येक 5-5 किलोमिटरमा डिस्प्ले बोर्ड राख्ने योजना बनाएको बताउनुहुन्छ तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार साई।
इनलाइन पर्यटकहरू सबभन्दा धेरै भित्र नै सुनौलीदेखि पाल्पासम्म तानसेनसम्म आएपछि प्रत्येक 5-5 किलोमिटरमा डिस्प्ले बोर्डहरू सोचिराखेका छौँ। पर्यटकहरूको रुट गाइड प्लस हामीले ब्रोसियर निकाल्नको निमित्त अन्तिम चरणमा पुगेका छौँ। यसले पर्यटकहरूलाई आफै एउटा इन्फर्मेसन दिन सक्छ, वेबसाइट पनि हामी क्रिएट गर्ने भनिरहेका छौँ।
पाल्पाका प्रमुख पर्यटकीय गन्तव्य पाल्पा दरबार, ठूलो करुवा, श्रीनगर, रानीमग, भैरवस्थान क्षेत्रलाई अझ बढी प्रचार प्रसार गर्ने हो भने नेपाल भ्रमण वर्ष 2020 सफल हुनेछ, साथै पाल्पा समेत पर्यटनको हब बन्न सक्ने देखिन्छ।
अब केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमितको संख्या बढ़न थालेपछि सरकारले तीव्र रूपमा नियन्त्रणका प्रयास शुरू गरेको छ। दक्षिण कोरियाको सरकारले डायगु र चिपङ्गो क्षेत्रलाई विशेष उपचार क्षेत्र तोकेर कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास भएको जनाइएको छ। यसैबीच प्रधानमन्त्री चुङ स्या क्यूनले बढ़दो कोरोना भाइरसको संक्रमणलाई आपतकालको स्थितिको तुलना गर्नुभएको छ। दक्षिण कोरियामा अहिलेसम्म 160 जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। यस्तै कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ। उक्त संख्या चीनमा भएको संक्रमण पछिको दोस्रो भएको बताइएको छ। दक्षिण अफ्रिकी राष्ट्र लेसोथोका प्रधानमन्त्री थोमास थावाने विरूद्ध श्रीमती हत्या अभियोग लगाइएको छ। लेसोथोका प्रधानमन्त्री थावानेकी पूर्व पत्नी लिपोलेलो थवानेको गत वर्ष हत्या भएको थियो। सो हत्या अभियोगमा प्रधानमन्त्रीकी अहिलेकी पत्नी माया साइट थवानेलाई मुख्य अभियुक्तका रूपमा यसअघि नै पक्राउ गरिसकिएको छ। पत्नी हत्या अभियोग लागे पनि प्रधानमन्त्री थोमस थवानेले उमेरको कारण देखाउँदै आउँदो जुलाई महिनामा मात्र पद छोड्ने घोषणा गर्नुभएको छ। दक्षिण अफ्रिकाको सानो राजतन्त्रात्मक मुलुक लेसोथोका कुनै पनि बहालवाला प्रधानमन्त्रीलाई गम्भीर अभियोग लगाइएको पहिलो घटना भएको बताइएको छ। युक्रेनमा कोरोना भाइरसको प्रकोप तीव्र रहेको चीनबाट उद्धार गरी लगिएका व्यक्ति सवार गाड़ीमा ढुङ्गामुढा भएको छ। प्राणघातक कोरोना भाइरस संक्रमितहरूलाई युक्रेन ल्याएर जोखिम बढ़ाएको भन्ने जस्ता सामाजिक सञ्जालमा आएका हल्लापछि स्थानीय बासिन्दाले स्वदेश फर्काइएका व्यक्ति सवार बसमा ढुङ्गामुढा गरेका बताइएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले अप्ठ्यारो अवस्थाबाट स्वदेश फर्किएका व्यक्तिको दुःख बुझ्न प्रदर्शनकारीहरूलाई आग्रह गर्नुभएको छ। युक्रेन सरकारले कोरोना भाइरसको उच्च प्रभाव क्षेत्र चीनको वुहानबाट 45 जनालाई उद्धार गरी नोभी सान्झारी स्थित एक अस्पतालमा 14 दिनसम्म राख्ने व्यवस्था मिलाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश हुने कार्यक्रम तथा आयोजनाहरू आयोजना ब्यांकले तोकेको मापदण्डमा यही फागुन 15 गते सम्ममा प्रविष्ट गराइसक्न सम्बन्ध सबै निकायहरूलाई आग्रह गरेको छ। आयोगले विकास आयोजनाहरूको तर्जुमाका लागि एकरूपता सहित मापदण्डमा आधारित बनाउने गरी आयोजना ब्यांकमा समावेश भएका विकास आयोजना तथा कार्यक्रमहरूलाई मात्र बजेटमा समावेश गराउने व्यवस्था मिलाउन त्यस्तो आग्रह गरेको हो। सरकारले विकास आयोजनाहरूलाई नतिजामुखी र परिणाममुखी बनाउने लक्ष्य अनुसार आयोजना ब्यांकको अवधारणा अघि सारेको हो। व्यवस्थाले विनियोजनलाई वास्तविक बनाउन, त्रुटि घटाउन र दायित्व व्यवस्थापनमा सहज हुने र भएको सोचको प्रभावकारी उपयोग हुन सक्ने भएकोले विकास व्यवस्थापनको औजारको रूपमा अघि बढ़ाएको योजना आयोगका सदस्य इन्जिनियर सुशील भट्टले जानकारी दिनुभयो। आयोगले वार्षिक विकास कार्यक्रम र बजेट तर्जुमा मार्गदर्शन तयार पारी छिट्टै सम्बन्धित निकायहरूमा पठाउने तयारी समेत गरेको उहाँले जानकारी दिनुभयो। शुक्रबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला 500 रूपियाँले बढेर 178,100 रूपियाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबारको कारोबार मूल्य प्रतितोला 77,600 रहेको थियो। बुधबार 77,100 सुनको कारोबार भएको थियो। कोरोना भाइरसका कारण चीनी अर्थतन्त्रसँगै विश्व बजारमा परेको प्रभावले अझै केही समय सुनको मूल्य बढ़ने संकेत देखिएको व्यवसायहरूले बताएका छन्। विश्वमा अमेरिका पछि दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कोरोना भाइरसको संक्रमणपछि अधिकांश उद्योग धन्दा बन्द भएका छन्, जसको सोझो असर अन्तर्राष्ट्रिय शेयर बजार र डलरको भावमा समेत परेको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार दिउँसोसम्म सुन प्रति अंश 1,637.20 डलरमा कारोबार भइरहेको छ। मौसममा भएको परिवर्तनले यस वर्ष गण्डकी प्रदेशमा कफी उत्पादनमा ह्रास हुने भएको छ। राष्ट्रिय उत्पादनमा गण्डकीबाट 28% योगदान हुने कफीको उत्पादन 40% घट्ने अनुमान गरेको राष्ट्रिय कफी विकास बोर्ड गण्डकीले जनाएको छ। बोर्डका अनुसार 9,00,000 किलो फ्रेश चेरी मध्ये यस वर्ष 5,40,000 किलो भन्दा कम उत्पादन हुने प्रक्षेपण गरिएको छ। गण्डकीका मनाङ र मुस्ताङ बाहेकका 9 जिल्लामा अहिले कफी खेती हुँदै आएको छ। पुष माघ र फागुन महिना कफी उत्पादनका लागि मुख्य सिजन मानिन्छ, तर पछिल्ला 2 साता यता टिप्न ठिक्क परेका कफीका दाना एकाएक ओइलाएका छन्। कफीका पात ओइलाउने, मर्ने, झर्ने, हाँगा सुक्ने, बोटमा रहेका फल सुक्ने र बोट नै मर्ने समस्या देखिएको छ। कफीमा देखिएको यस प्रकोपका कारण 1,00,000 बिरुवामा क्षति पुगेको बागवानी अनुसन्धान केन्द्र पोखराका प्रमुख युवराज भूषालले बताउनुभयो।
अब खेलकुद समाचार अजय बमबाट।
सेदी स्मारक ए डिभिजन लीगको विजेता मसिन्द्र क्लब लीगकै प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई 2-0 हराउँदै 87 गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि मसिन्द्रले 3-स्टार क्लबको सामना गर्नेछ। आयोजकलाई हराउँदै 3-स्टार फाइनलमा प्रवेश गरेको हो। 3-स्टार लीगको अङ्क तालिकामा 4 स्थानमा रहेको थियो। झिलझिलीको गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न दोस्रो सेमी फाइनल खेलमा मसिन्द्रले आर्मी विरूद्ध 2 गोल गरेको थियो। खेलको शुरूआतदेखि नै मसिन्द्रले आर्मीलाई दबावमा राखेको थियो। खेलको 81 मिनटमा विपक्षी गोलकिपर बीट भएको मौकामा मसिन्द्रका रेजेन सुब्बाले गोल गर्दै टीमलाई अग्रता दिलाए। त्यस्तै खेलको 74 मिनटमा मसिन्द्रका विशाल राई बीको प्रहार आर्मीका गोलकिपरबाट फुस्किएको गोल विकास खवासले बचाउन खोज्दा अनगोल भएको थियो। 87 धाम स्पोर्ट क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले 6,00,000 नगद पाउनेछन् भने उपविजेताले 3,00,000 पाउनेछ। दोस्रो सेमी फाइनल खेल लीग विजेता मसिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब बीच हुनेछ। खराब मौसमका कारण पर्वतको बेनीमा जारी दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबारका लागि सारिएको छ। शुक्रबार हुने भनिएको एफएफ र नेपाल पुलिस क्लब बीचको फाइनल खेल वर्षाको कारण शनिबारका लागि सारिएको हो। यसका साथै शुक्रबार हुने भनिएको तेस्रो स्थानको खेल पनि शनिबारका लागि सरेको छ। तेस्रो स्थानका लागि न्यू डायमन्ड स्पोर्ट क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले 2,00,000, दोस्रोले 1,00,000 रुपियाँ पाउनेछन् भने तेस्रो हुनेले 50,000 हात पार्नेछन्। सर्लाहीको बागमती एएफसीलाई हराउँदै भारतको कञ्चनजङ्घा फुटबल क्लब खप्तर गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा भएको खेलमा कञ्चनजङ्घाले बागमतीलाई ट्राइब्रेकरमा 4-2 गोलले पराजित गर्यो। निर्धारित 90 मिनटमा गोलरहित बराबरी भएको खेलको ट्राइब्रेकरमा कञ्चनजङ्घाका गोलकिपर निगम सिंहले उत्कृष्ट प्रदर्शन गरे। उनले बागमतीको 2 प्रहारलाई बचाएका थिए। बागमतीका लागि आङदोजे लामा, विपिन मगरले गोल गर्दा अनिल मगर र सोनम बमजम प्रहारलाई कञ्चनजङ्घाका गोलकिपर निगमले बचाए। कञ्चनजङ्घाका लागि अभिस दर्जी, निवस राणा, छिरिङ तामाङ, अभिषेक आलेले गोल गरे। प्रतियोगितामा शनिबार एफएफ र न्युरो टीम बीच प्रतिस्पर्धा हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्ण र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भई पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन एवं चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने विभागले उल्लेख गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 21.1 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम 9.6 डिग्री सेल्सियस वर्षा फाटफुट। पोखराको अधिकतम तापक्रम 16.5 डिग्री सेल्सियस, न्यूनतम 13.2 डिग्री सेल्सियस वर्षा 1.8 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस वर्षा 5.1 मिलीमिटर। र दिपायलको अधिकतम तापक्रम 15 डिग्री सेल्सियस, न्यूनतम 11.5 डिग्री सेल्सियस वर्षा 11.3 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। महाशिवरात्रि पर्व आज भगवान शिवको पूजा आराधना गरी मनाइँदै सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना, सैनिकद्वारा विभिन्न कला कौशल प्रदर्शन, पार्टीमा गल्ती र कमजोरी गर्नेहरूलाई कार्यवाही गर्नुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड, र दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट आज थप 1 मृत्यु, हालसम्म 160 जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि। हवस् त, साँझ 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।